एक और मौका खुदा ने हमें दिया है ताकि हम उसका शुक्र अदा कर सकें और सही तौर से दूसरों की खिदमत करें, उसके बंदों की सही तौर से खिदमत करें और अपने आमाल के ज़रिए उनकी हिफाजत भी करें। तो हिफाजत करने का भी, अपना, अपने घर वालों का और अपने मुआशरे का हम लोगों को मौका फिर से मिला है। वाकई हम लोगों को फिर से खुदा का शुक्र अदा करना चाहिए। प्रोग्राम सुबह ज़िंदगी में खुश आमदीद। बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूद व सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन, आपकी खिदमत में सलाम अर्ज़ करता हूँ और खुश आमदीद कहता हूँ आपको प्रोग्राम सुबह ज़िंदगी में। आज भी हम बहुत ही ज़बरदस्त प्रोग्राम लेकर आपकी खिदमत में हाज़िर हुए हैं और इतवार की सुबह बहुत सारे लोग सो रहे होंगे, तो उन लोगों को जगा दीजिए कि ये प्रोग्राम हाथ से न जाने दें। आज भी कई मज़ेदार चीज़ें आपके लिए हम तैयार करके लाए हैं और इस वक्त हमारे साथ मौजूद हैं रुबाब मंसूरी भी यहाँ पर।
अस्सलाम वालेकुम हसन।
वालेकुम अस्सलाम, कैसी हैं आप?
अल्लाह का शुक्र। मैं अपने खूबसूरत नाज़रीन की खिदमत में भी सलाम अर्ज़ करूँगी। इस उम्मीद से प्रोग्राम का आगाज़ करते हैं कि आप सब खैर खैरियत से होंगे, एक खूबसूरत सी सुबह का आगाज़ कर चुके होंगे हशाश पशाश तरीके से
इंशाल्लाह। वैसे क्योंकि छुट्टी का दिन है, वहाँ
इतवार का दिन है,
पाकिस्तान में
सब सो रहे होंगे जी।
मेरा सो अगर सो भी नहीं रहे तो बहरहाल कैसे उसको कहते हैं कि अभी उस बीच की कैफियत में कि न सो रहे न जाग रहे। वैसे अगर जाग गए तो नाश्ते की तैयारी कर रहे हैं या बहरहाल आप जा रहे हैं बाहर कहीं वर्जिश करने के लिए, तो हम लोगों को भी याद रखिएगा उस मौके पर, क्योंकि जब आदमी अच्छी सोच रखता है तो यकीनन उसका नाश्ता भी बहुत अच्छी तरह उसको
और वो बात है ना कि सुबह को आप एक अच्छी मुस्कुराहट के साथ, एक अच्छी सोच के साथ अगर आप उठते तो आपका पूरा दिन अच्छा गुजरता है।
हाँ, यकीन है, इसमें कोई शक नहीं। और कई चीज़ें हम आपके लिए तैयार करके लाए हैं। एक तो बहुत ही यानी मज़ेदार सी चीज़ है ड्रोन के हवाले से। वैसे ड्रोन का नाम खुसूसन अफसोस के साथ कहना पड़ता है पाकिस्तान में एक बहुत ही भयानक शक्ल में अब याद किया जाता है, लेकिन एक बहुत ही बाज़ लोग जो होते हैं ना, उनके जहन जो होते हैं खूबसूरत जहन होते हैं, वो कोशिश करते हैं कि अगर कोई टेक्नोलॉजी है उसको मनफी शक्ल में इस्तेमाल ना करें बल्कि मुस्बत शक्ल में इस्तेमाल करें। तो उसके हवाले से इंशाल्लाह हम आपको बताएंगे। बहुत ही ज़बरदस्त चीज़ है, ऑस्ट्रेलिया की है तो वैसे पूरे दुनिया में भी ये लागू हो सकती है। तो आज के प्रोग्राम में भी हमारे साथ रहिएगा, लेकिन शर्त यह है कि आपको रابطہ भी हमसे बाकी रखना होगा। मुख्तलिफ ज़रिए हैं, फेसबुक है, यूट्यूब है हम लोगों का, इसके अलावा हम लोगों की वेबसाइट है, तो इन सब के एड्रेसेस देखने के लिए हमारे साथ रहिए। एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। ईमेल, मैसेज रिकॉर्डर, इसके अलावा फेसबुक का पेज, ये सारे बहरहाल रास्ते थे और एक दो चीज़ें और हमने आपके लिए तैयार की, इंशाल्लाह वक्त मिला तो आपको ज़रूर हम बताएंगे।
जरूर।
और आज हम लोग की गुफ्तगू किस चीज़ के बारे में?
मैं हमेशा से बोलती हूँ इतवार का दिन नाज़रीन को अच्छी तरह पता है हमारे खूबसूरत और प्यारे से नन्हे मुन्ने फरिश्तों का दिन होता है, यानी बच्चों के लिए हम उनकी बीमारियाँ या उनकी तरबियती मसाइल के बारे में बात करते हैं।
तो आपने बात कर दी, वरना मुझे वो हुआ कि फरिश्तों को आप तरबियत कैसे करें, तो इसमें मेरे लिए सवाल हो गया था वाकई, तो उसमें आपने बता दिया कि बच्चों के लिए।
अच्छा, वो मैंने वजाहत कर दी।
हाँ,
थी
बिल्कुल।
और इंशाल्लाह कुछ ही लम्हात बाद हमारे साथ डॉक्टर अनम ज़ारा स्टूडियो में मौजूद होंगे
इंशाल्लाह, तो थोड़ी देर में चलते हैं उनके पास। लेकिन उससे पहले मैं एक चीज़ बता दूँ हफ्ते के मौजूद के हवाले से। देखा देखी चीज़ें हम लोग बहुत सारे काम करते हैं,
ठीक,
उनके जो असरात हम लोगों के ज़हनियत पे यानी जहन पे हम लोगों के पड़ते हैं वो बहुत ही ज़्यादा भयानक होते हैं,
बिल्कुल,
हम लोगों से ज़्यादा बच्चों के जहनों पर।
बिल्कुल, बिल्कुल।
क्योंकि बच्चे जो होते हैं बज़ाहिर उस वक्त चुप रहते हैं, हत्ता जो बच्चे जो बहुत छोटे होते हैं बज़ाहिर बहुत ही टूटे फूटे अल्फाज में या नहीं बोलते, हम लोगों को नहीं मालूम क्या असर डालता है। यानी मैं कल रात को पढ़ रहा था एक आर्टिकल में कि यानी अभी ये ताज़ा तरीन तहकीक है, पिछले हफ्ते की है ये तहकीक, और उसमें लिखा था कि बच्चे जो हैं जो अल्फाज जो होते हैं वो उनके जहन में रिकॉर्ड हो जाते हैं,
बिल्कुल,
और वो हो सकता है कि 6 से 8 महीने के बाद भी उसको कहीं पे भी दोहरा दें।
बिल्कुल ठीक है,
यानी इस लिहाज से हमारे वाकई नाजरीन को हमें होशियार हो जाना चाहिए।
बिल्कुल, बच्चा वही कहते हैं ना एक मूम की तरह होता है, जिस तरह उसको बनाए जिस सांचे में डाले वो वैसे ही ढलता है, वो बात के लिहाज से हो अखलाकी नजर से हो, तो हमें इस बात का तो काफी ख्याल रखना चाहिए।
तो इसमें जो है कल इसी के बारे में बात हो रही थी कि ये एक ज़हरा ज़ैदी साहिबा यहाँ पे थी, उन्होंने कहा कि ये एक नफ्सियाती बीमारी है,
बिल्कुल,
यानी देखा देखी बहुत सारी चीज़ों में करना और जाके चीज़ें खरीद लेना या जिस चीज़ की ज़रूरत नहीं है उसको किसी सूरत से हासिल करना बस इसलिए कि आपके पास है, मेरे पास है,
तो
ये जो है इसको वाकई हम लोग को दूर करना चाहिए।
बिल्कुल।
इस
और
हवाले
ना
से भी
इसके
इंशाल्लाह
इसके
गुफ्तगू
मुझे
करेंगे।
असरात भी बहुत है मेरे
बहुत
ख्याल से।
ज़्यादा,
जिनके
बहुत
पास
ज़्यादा
मिसाल, जिनकी यानी एक होता है कि उसके पास पैसा है और उसने वो चीज़ खरीद ली, उसके पास है, वो उसको
जी
अफोर्ड कर सकता है, लेकिन एक के पास नहीं है, लेकिन वो अपनी तमाम वो ज़रूरी चीज़ें जो उसको ज़िंदगी में अभी लाजिम है उनको छोड़ के वो चीज़ उसको नहीं चाहिए, क्योंकि उस फलां बंदे के पास लेता है, बहुत सी मुश्किल का सामना करना पड़ता है,
यकीन।
बहुत।
तो इस हवाले से
और
इंशाल्लाह हम
आगे
आपके
जी
ख्यालात के मुंतजर रहेंगे। हम लोगों के बहरहाल जो हमने आपको बताया कि मुख्तलिफ ज़राए हैं आपसे राबते के लिए, उसके ज़रिए चलते हैं, एक प्रोग्राम देखते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे और डॉक्टर अनम जहरा हम लोग को ज्वाइन करेंगी। खुशामदीद कहता हूँ आपको फिर से प्रोग्राम सुबह ज़िंदगी में। आपने जमारान की सैर की, जो शुमाली तेहरान में वाक़ बहुत ही, ये जो शुमाली तेहरान का खसूसन जो हिस्सा है इसने तारीख़ के मुख्तलिफ रंग देखे हैं। बहुत ही पुरशुकोह अंदाज में महल भी थे जिसमें, और जो बादशाह साहब थे उनका यानी फ़ख्र इस पे था कि कोई चीज़ ईरानी नहीं है, हालांकि वो ख़ुद को बहुत बड़ा ईरानी कहते थे, लेकिन दूसरी तरफ सादगी थी और उस सादगी में दुनिया को हिला देना। तो बहुत ही अहम इलाका है खसूसन जमारान। तेहरान कभी आइए तो इस इलाके की ज़रूर सैर करिए, मौसम के लिहाज से भी हमेशा बहुत बेहतरीन रहता है। तो चलते हैं डॉक्टर अनम जहरा के पास
जी
और रुबाब मंसूरी के पास, देखते हैं आज
जी
किस चीज़
बहुत
के बारे
शुक्रिया
में
हसन
गुफ्तगू
भाई, बहुत
करेंगे।
शुक्रिया जी। नाजन आपने देख लिया कि डॉक्टर अनम जहरा हमारे साथ मौजूद है। मैं आज का मौजू आपको बताती चलूँ, आज का मौजू है बच्चों की तालीमी तरबियत की अहमियत। हम इस बारे में बात करेंगे, चलते हैं डॉक्टर साहिबा के पास। अस्सलाम वालेकुम।
वालेकुम
कैसी है
अस्सलाम।
डॉक्टर साहिबा?
बिल्कुल ठीक रुबाब।
बहुत बहुत शुक्रिया तशरीफ़ लाए प्रोग्राम
आप
में।
लोगों का बहुत शुक्रिया जो हमेशा याद रखते हैं और हमेशा बुलाते हैं।
जी डॉक्टर साहिबा, आज का मौजू बच्चों की तालीमी जो तरबियत है उसकी अहमियत के बारे में।
जी
सबसे पहला सवाल तो मेरा यही होगा, क्या अहमियत है इसकी?
बच्चों में तालीम की बहुत अहमियत है। जैसे कि एक मशहूर मुहावरा है, नेपोलियन का ने कहा था कि आप मुझे अच्छी माएँ दो, मैं आपको अच्छी कौम दूंगा।
जी
तो बच्चे जो हैं वो बड़े होकर एक कौम बनते हैं, एक
बिल्कुल
इंसान बनते हैं, माशरे का हिस्सा बनते हैं।
सही।
तो उनमें तालीम की बहुत उसमें तालीम का बहुत किरदार है।
अच्छा
और हम इसकी मुख्तलिफ पहलू पे हम बात करेंगे जब, तो फिर हर
जी,
चीज़ वाजिया होगी।
जैसा अभी आपने कहा नेपोलियन ने कहा अच्छी माएँ दो, तो फिर इससे पता चलता है कि एक माँ, माँ का और हम जो हमारे वालिद साहब है
बिल्कुल
उनका भी ख़ास किरदार होगा,
जी
तो
बिल्कुल।
उस किरदार के बारे में ज़रा वजाहत देंगे।
माँ बाप का किरदार बच्चे की ज़िंदगी में बहुत ज़्यादा अहम है, क्योंकि बच्चे की पहली दर्स का उसका घर होता है।
जी
बच्चा जब पैदा होता है तो वो घर को ही देखता है, माँ बाप को अपने सबसे करीब देखता है, माँ बाप उसके लिए एक रोल मॉडल होते हैं। फिर माँ बाप जो बच्चे को सिखाते हैं बच्चा वो ही करता है, जो वो देखता है उस पर अमल करता है।
सही।
तो माँ बाप का को चाहिए कि वो बच्चे की अच्छी तरबियत करें, उनकी अच्छी तालीम उनको दें, ताकि वो बड़े होकर कुछ कर सकें अब माँ बाप के लिए, कौम के लिए।
अच्छा, तो अभी अगर मैं ये बोलूँ कि हम बच्चे को तो घर में खैर तालीमी तरबियत जो भार असातज़ा ही देते हैं, घर में अख़लाक़ी तरबियत देते हैं हम लोग,
बिल्कुल
मिसाल के आप अच्छे अख़लाक रहो या आपकी आदाब
जी
अच्छे हों, तो वो आदाब का जो हमारा ताल्लुक हमारे तालीमी पे जो हमारा तरबियत है उस पर कोई असर पड़ेगा आपके ख्याल में?
बिल्कुल। हम बच्चे को सिखाएंगे कि आप झूठ मत बोलो, सच बोला करो, झूठ
सही।
बोलने से गुनाह मिलता है, सच का सवाब है। बच्चे को किसी गलत चीज़ पर डांट दो कि ये चीज़ गलत कर रहे हो, ये बुरा है, उस पर उसको डांट दो, अच्छे काम पे उसकी हौसला अफजाई करो। तो इससे उसको एक इनक्रेजमेंट मिलती है, उसको एक कॉन्फिडेंस मिलता है कि मेरे माँ बाप जो हैं वो मुझे हर चीज़ में देख रहे हैं,
अच्छा,
मेरी ज़िंदगी
कंट्रोल कर रहे हैं एकदम।
कंट्रोल कर रहे हैं एक
अच्छा,
तरह के।
तो तरबियत में हम जैसा होते हैं कि हम पहले माँ बाप के बारे में बात ही कर रहे हैं कि बच्चा अगर मिसाल उसने कोई गलत काम किया, तो बहुत से माँ बाप इस तरह होते हैं या मार्क्स कम आ गए पढ़ाई में, चूँकि हम पढ़ाई की बात कर रहे हैं, तो मारपीट का ज़्यादा इस्तेमाल होता है, ये आया दुरुस्त है आपकी नज़र में या ना?
माँ बाप को असल में दरमियाना सा रवैया अख्तियार करना चाहिए
जी
बच्चे के साथ। बहुत ज़्यादा मारपीट करेंगे तो बच्चा उससे भी बिगड़ जाएगा, और बहुत ज़्यादा नरमी दिखाएंगे तो बच्चा उससे भी बिगड़ जाएगा।
सही।
इसलिए माँ बाप को चाहिए कि कभी किसी बात पे बच्चे की हौसला अफजाई कर दें, तो कभी किसी बात पे थोड़ी डांट डपट कर दें, लेकिन बच्चे को अपने कंट्रोल में रखें, उसको उसके साथ ऐसा सलूक करें कि बच्चे को ये एहसास रहे कि ठीक है माँ बाप मुझे ऑब्जर्व कर रहे हैं, मुझ पे उनकी नज़र है, अगर मैं कुछ गलत करूँगा तो मुझे डांट पड़ेगी।
सही।
और इनाम के लालच बच्चे को थोड़ा दिए रखें, उनके असातज़ा के साथ ताल्लुक में रहें, स्कूल की سلیبس کے متعلق آپ جان کے رکھیں, کیونکہ اگر ماں باپ بچے کے بارے میں, اس کی پڑھائی کے بارے میں اپنے شوق کا اظہار نہیں کریں گے, اس کو وقت نہیں دیں گے, تو بچہ بھی پھر آہستہ آہستہ اپنا انٹرسٹ جو ہے وہ کھو دے گا پڑھائی سے اور کھیل کود میں اور باقی چیز سرگرمیوں میں حصہ لینے لگے گا. تو ماں باپ کے لیے بھی ہے کہ بچے پہ پوری توجہ,
ایک طرح سے ایک پولیس آفیسر بن جائیں پیچھے بچے کے, وہ رہے کہ نظر رہے اس کے اوپر کہ کوئی غلط وہ نہ آ جائے.
یہ ہم لوگوں کی ذمہ داری ہے, بچے نے کل کو بڑا ہونا ہے, معاشرے کا حصہ بننا ہے, تو ہم لوگ اگر اس کی اچھی تعلیم اور تربیت نہیں کریں گے تو وہ کل کو اچھا انسان نہیں بنے گا.
بالکل, یہ تو صحیح ہے. اچھا اب یہاں تو ماں باپ کی بات ہوگی, اب ذرا گھر سے باہر نکل کے باہر چلتے ہیں, معاشرے کا کیا کردار ہے, ہمارا معاشرہ کتنا اثر انداز ہے اس بچے کی تربیت جو پڑھائی کی ہے؟
معاشرے میں سب سے پہلے جب بچہ گھر سے نکلتا ہے تو وہ اسکول جاتا ہے, اساتذہ, پھر باقی ساتھ والے بچے, دوست احباب. اس کے علاوہ یہ ہے کہ گورنمنٹ کو چاہیے کہ تھوڑی وہ ایجوکیشن بچوں کے لیے فری کریں, جیسے پرائمری تک, تاکہ ہر بچہ جو ہے وہ تعلیم حاصل کر سکے. اساتذہ کو چاہیے کہ وہ بچوں کی اسی طرح جس طرح ماں باپ کردار ادا کرتے ہیں وہ کردار ادا کریں, ان کی اخلاقی تربیت کے لیے یہ کریں کہ روز ایک موضوع رکھ لیں کہ ٹھیک ہے چوری کرنا غلط بات ہے, بری بات ہے, جھوٹ نہیں بولنا چاہیے, اور اس پہ بحث کیا کرے تاکہ بچے کو سیکھنے کو ملے کہ ٹھیک ہے یہ چیز غلط ہے. پھر اس کی پڑھا آج کل ہمارے ہاں یہ بہت زیادہ عام ہو گیا ہے کہ پرائیویٹ اسکول بہت بن گئے ہیں, بچے جو ہیں وہ ٹیچر جو ہے وہ بچوں پہ اتنی توجہ نہیں دیتے ہیں,
ایک کلاس میں 30 بچے بھرے ہوئے تو کس طرح وہ پہنچے,
تو وہ کس طرح, تو یہ چیز جب سے ہم لوگوں نے ایڈاپٹ کی ہے تب سے بہت زیادہ
مشکلات
کا سامنا آ رہا ہے, اساتذہ بچوں پہ پورا ٹائم نہیں دیتے. پھر ٹیوشن کا رواج بہت شروع ہو گیا, بچے ٹیوشن جاتے ہیں, ماں باپ مصروف ہیں, وہ بچے پہ اتنا پورا دھیان نہیں کرتے.
صحیح صحیح. تو اچھا دیکھیے, اب یہاں ہم دیکھتے ہیں کہ اکثر اسکولوں میں, یعنی ہم جو کہ پڑھائی کے متعلق بات کر رہے ہیں, صرف پڑھائی ہوتی ہے, اتنی پڑھائی ہوتی ہے کہ وہ ایک خوش سا وہ ماحول بن جاتا ہے, بہت خشک ہوتا ہے بچے کے لیے. آئیے درست ہے کہ بہت سے اسکولوں میں ایکسٹرا کچھ ایکٹیویٹیز رکھتے ہیں بچوں کے لیے, مطلب اسی پڑھائی سے متعلق ایک ٹیبلو ہو گیا, ایک ڈرامہ پیش کیا بچوں کے لیے, یہ صحیح ہے بچوں کو اس طرف رجحان بڑھانا؟
بالکل, ہم لوگ کہانیوں سے بچوں کو سبق دے سکتے ہیں کہ جی. اگر آپ جیسے کہ اچھا کرو گے تو آپ کے ساتھ ان ریٹرن اچھا ہی ہوگا, اور اگر ہم لوگ اس کو کر کے دکھائیں مثال کے طور پر ٹیبلو کی فارم میں,
خود بچے کو شریک کریں اس کے اندر,
بچے میں کو اس میں شامل کریں, تو وہ ایک اچھا بچے کے ذہن پہ ایک اچھا اثر انداز ہوگا, کیونکہ بچہ جب پیدا ہوتا ہے تو اس کا ذہن اتنا پختہ نہیں ہوتا, وقت کے ساتھ ساتھ وہ چیزیں دیکھتا ہے, سوچتا ہے, اس کے اندر ایک سوچ پیدا ہوتی ہے, اور اس میں ماں باپ کا, اساتذہ کا, معاشرے کا بہت کردار ہے کہ وہ بچے کی نئی سوچ کس طریقے سے بناتے ہیں. ماں باپ اگر گالی گلوچ گھر میں کریں گے تو بچہ وہی سیکھے گا, باہر نکل کے وہ گالی گلوچ کرے گا, تو اس سے ایک نیگیٹو اثر جائے گا اس کی پرسنالٹی پہ بھی, اسے کوئی پسند نہیں کرے گا, پھر آگے چل کے اس کے لیے مسائل بنیں گے.
جی ڈاکٹر صاحبہ, یہاں تو بہت بہترین گفتگو رہی, بہت بہت شکریہ, چلتے ہیں حسن بھائی کے پاس.
بہت بہت شکریہ. بس میں ایک چیز بتاتا چلوں بریک سے پہلے, کہ معصوم کا قول ہے کہ 7 سال کی عمر تک بچے کو بادشاہی کرنے دو اور پھر اس کے بعد اس کے تربیت کا سلسلہ آغاز کرو, لیکن یہ ہم لوگوں کو یاد رکھنا چاہیے کہ ایک بادشاہ کو بھی ایک مشیر کی ہمیشہ ضرورت رہتی ہے. تو اس سلسلے میں یقیناً ہو سکتا ہے تربیت کرنا کہ اس سے اس سلسلے میں سکھانا شاید بچے کے ذہن میں وہ چیز نہ ہو, لیکن یقیناً یہ چیز ہے کہ اگر اس کو صحیح راستے پر لگا دیا جائے تو بہت ہم لوگوں کے لیے بہتر ہوگا, اور دوسرے جو ہیں وہ بہت دعائیں دیں گے, کیونکہ زیادہ تر کیسز میں یہی ہوتا ہے کہ باہر والے کہتے ہیں بھائی فلاں بچہ
مسئلہ ہوتا ہے. جی
بالکل, اس میں میں آگے میں نہیں بڑھوں گا اس سے. تو چلتے ہیں ایک بریک لیتے ہیں ناظرین, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. تہران اسٹوڈیو سے آپ ملاحظہ فرما رہے ہیں پروگرام صبح زندگی, چلتے ہیں وقت ضائع کیے بغیر ڈاکٹر انم زہرا کے پاس اور وہ اپنی گفتگو جاری رکھیں.
بہت شکریہ حسن جی. ڈاکٹر صاحبہ, ہم نے یہاں تک معاشرے کی بھی بات کر لی یا اساتذہ کی بھی بات کر لی, لیکن بات پھر وہی آ جاتی ہے گھر میں پہلا قدم تو گھر سے ہی اٹھتا ہے, والدین ماحول ایسا بنائیں یا کیا ایسا کریں کہ بچے کا رجحان پڑھائی کی طرف زیادہ بڑھے؟
ماں باپ بس صرف بچے کو روز کا روز چیک کرتے رہیں, ان کی ڈائری دیکھتے رہیں کہ کیا ہوم ورک ملا ہے, اور بچوں کو ٹیوشن پہ ڈالنے کی بجائے خود بچوں پہ تھوڑی توجہ دے, تاکہ بچے کو پتا ہو کہ جی میرے ماں باپ جو ہیں وہ مجھ پہ توجہ دے رہے ہیں. ان کی ان اکثر بچے تو ایسا سے کم طریقہ شکار ہو جاتے ہیں کہ ماں باپ تو توجہ نہیں دیتے, خود مصروف رہتے ہیں. تو ماں باپ کو چاہیے کہ ان کی ڈائری دیکھیں, ان کے ٹیچرس کے ساتھ رابطے میں رہیں, میٹنگ میں رہیں, ان بچوں کی کمزوریوں کے بارے میں ان کے اساتذہ کو بھی بتائیں. کچھ بچے زیادہ حساس ہوتے ہیں, ان کو زیادہ توجہ کی ضرورت ہوتی ہے, ماں باپ بچے کے قریب ہوتے ہیں, ان کو یہ سب باتوں کا اندازہ ہوتا ہے کہ کون سا بچہ کیسا ہے, تو پڑھائی میں کیسے یا ویسے اس کا بیہیویئر کیسا ہے, تو وہ اساتذہ کے ساتھ رابطے میں رہیں تاکہ اور اپنے بچے کی کمزوریاں اساتذہ سے بھی جان سکیں اور ان کو اس کے بارے میں بتا سکیں. بچے اکثر نہیں پڑھتے ہیں, کھیل کود زیادہ کرتے ہیں, تو ماں باپ کو پتہ ہونا چاہیے کہ اس ٹائم پہ بچے کو اتنا اس کے پاس ہونا چاہیے وقت کی کھیل کا, پڑھائی کا, ایک بیلنس اس کی روٹین بنا کے بچے کو دیں, تھوڑا بچے کی اپنی صلاحیتوں پر اس کو بھروسہ کرنا بھی سکھائیں.
صحیح. تو ابھی آپ نے بات کی ٹائم یا روٹین کی, مثال آپ نے بولا, تو کیسا وہ شیڈیول بنائیں بچے کے لیے, یا آیا اس کو بولیں کہ آپ خود اپنا ٹائم ٹیبل بنائیے, آپ کو پڑھائی کب کرنی ہے, آپ کو کھیلنا کب, تاکہ وہ ایک مخصوص ٹائم جو پڑھائی کا ہے اس میں سے پڑھائی کرے.
یہ زیادہ بہتر ہے کہ وہ بچے کو خود ٹائم ٹیبل بنانے دیں, لیکن اس کی ساتھ ساتھ رہنمائی کرتے رہیں کہ نہیں بیٹا, اگر وہ بچہ ٹائم ٹیبل میں 3 گھنٹے کھیل کود کے لیے رکھتا ہے, 2 گھنٹے پڑھائی کے لیے رکھتا ہے, تو تھوڑا اس کو اس طرح ایڈجسٹ کریں, نہیں بیٹا 1 گھنٹہ ٹھیک ہے پڑھائی کے لیے, کھیل کود کے لیے اور باقی پڑھائی کے لیے.
صحیح.
اور پڑھائی میں بھی بچے کو اتنا آپ سٹریس نہ دینا کہ بچہ جو ہے وہ ذہنی مریض بن جائے, آپ اس کو آرام سے لے کر چلیں. ایک بچے کو پراپر آپ توجہ دیں, آپ ماں باپ سے بچے کو ایک توجہ چاہیے, ماں باپ بچوں میں موازنہ رکھیں, یہ چیزیں بچے کی تربیت کے لیے ضروری ہوتی ہیں.
ڈاکٹر صاحبہ, ہمارے ویسے ایک ہفتے کا موضوع بھی تھوڑا اس سے نزدیک اگر میں کرتی چلوں, چل رہا ہے مقابلہ کرنا یا دیکھ ہم دیکھی جس کو ہم بولتے ہیں, ٹھیک ہے, زندگی میں اکثر دیکھا گیا والدین بچے کو ڈانٹتے ہیں کہ فلاں بچے کے نمبر اتنے آئے پیپر میں, تمہارے نہیں آئے, تو اس طرح یہ آیا صحیح ہے بچے کے اندر کمپٹیشن پڑھائی کے لیے ڈالنا یا نہ؟
یہ تو اب اگر کمپٹیشن آپ پازیٹیو سینس میں ڈال رہے ہیں تو ٹھیک ہے کہ بیٹا اس کے نمبر زیادہ ہیں آپ کے کیوں نہیں ہیں, لیکن اگر آپ سختی کرو کہ نہیں آپ نے اتنے ہی نمبر لینے, ماں باپ کو بچے کی صلاحیت کا اندازہ ہوتا ہے کہ میرے بچے میں کتنی صلاحیت ہے. جب بچہ پیدا ہوتا ہے ماں باپ وہاں سے, کچھ بچے سست ہوتے ہیں, کچھ بچے لاپرواہ ہوتے ہیں, ماں باپ کو اپنے بچوں کی صلاحیتوں کا اندازہ ہے. اور پھر میں نے آگے بھی شاید یہ بات کی تھی کہ بچوں کو تھوڑی سی ان کی مضمون جیسے سبجیکٹ سلیکٹ کرنے کے لیے ان کو
اجازت دی جائے,
ان کی اپنی رائے ان کی لی جائے اور ان کو اس کے مطابق پڑھائی کرنا چاہیے. ہاں اگر وہ اپنی مرضی سے کچھ سلیکٹ کریں اور پھر اس میں اچھا نہ کریں, پھر ماں باپ کی ناراضگی سلیکشن جو ہے وہ جائز ہے بچے کے ساتھ, لیکن آپ بچے کو ہر وقت ڈکٹیٹ نہیں کر سکتے ہو, وہ بھی ایک چیز نگیٹو جائے گی. بچے کے ساتھ آپ نارمل طریقے سے بات کرو, میانہ روی جس کو کہتے ہیں آپ وہ اختیار کرو تاکہ بچہ جو ہے صحیح رہے. باقی بہن بھائی ہیں, وہ باقی بہن بھائیوں سے, دوستوں سے, ہر چیز سے سیکھتا ہے.
جی بہت شکریہ ڈاکٹر صاحبہ, وقت ہوا ہے ہمیں چلنا ہے حسن بھائی کے پاس, کچھ نئی نئی اور خاص خبریں سننی ہے. جی
بہت بہت شکریہ رباب بہن. اور ناظرین, ڈرون کے بارے میں ہم بتانے جا رہے ہیں آپ کو, تھوڑا موضوع سے ہٹ کے لیکن شاید بچوں سے اس لحاظ سے مربوط ہو کے پڑھائی سے تھوڑا بہت اس کا آپس میں رابطہ ہے. تو اس حوالے سے میں بتانا چاہ رہا ہوں کہ ڈرون کے بارے میں, یعنی جو ہم لوگوں کی ذہنیت ہے وہ یہ ہے کہ کہیں پہ آیا ڈرون اور یقیناً کوئی نہ کوئی وہاں پہ اللہ کو پیارا ہو گیا, اور یہی بعض ممالک میں تو افسوس کے ساتھ کہنا پڑتا ہے یہی تصور ہے صرف. لیکن بعض جیسا کہ میں نے کہا خوبصورت ذہن جو ہوتے ہیں ان کا کام یہ رہتا ہے کہ منفی چیزوں کو مثبت چیزوں میں تبدیل کر دیں, اور ایک مرکز ہے آسٹریلیا میں, ان لوگوں نے یہی کام کیا ہے. ان لوگوں نے دیکھا کہ زیادہ تر اسٹوڈنٹس کو یہ مسئلہ رہتا ہے کہ جو کتابیں وہ حاصل کرنا چاہتے ہیں یا بہت دور دور آسٹریلیا کو تو آپ نے دیکھا ہے بہت ہی بڑا کہہ سکتے ہیں کہ خود ایک کانٹیننٹ ہے, تو وہاں پر مسئلہ یہ رہتا ہے کہ آپ کو کتاب اب حاصل کرنی ہے تو کیسے کریں, اور آنے جانے کا بھی اچھا خاصا خرچہ ہوگا, ٹیکسی سے آپ جائیں یا بہرحال میٹرو سے جائیں, جس چیز سے بھی جائیں کم سے کم آپ کو یہ تھوڑے پیسے اتنے خرچ کرنے پڑیں گے کہ واقعی آدمی کو کھل جاتا ہے, اور وقت کی یعنی کہہ سکتے ہیں کہ گنجائش بھی اتنی نہیں ہے, عمر اتنی زیادہ نہیں ہوتی کہ آدمی اتنا وقت لگائے کہ ہر چیز کے پیچھے جائے دوڑے. تو ایک کمپنی نے یہ کام کیا ہے کہ ڈرون سکے ذریعے, یہ جو کوائڈروٹر جسے کہتے ہیں کہ چار جس میں چھوٹے چھوٹے پنکھے ہوتے ہیں, اس کے ذریعے انہوں نے ایک ڈبہ اس کے نیچے بنایا, اور جو کتاب آپ کو چاہیے آپ جائیے اپنے موبائل فون کے ذریعے, اسمارٹ فون کے ذریعے آپ جا کے اس کے ایپ میں جا کر اس کتاب کا نام دیجئے, اور بہرحال آن لائن پیمنٹ بھی ہو سکتی ہے اس کی, اور کتاب جو ہے وہ ڈرون کے ذریعے آپ کے گھر پہ بھیج دی جائے گی. اور یہ ڈرون خاص چیز یہ ہے کہ جب یہ پہنچے گا آپ کے گھر پہ تو اوپر آپ کا انتظار کرے گا. یعنی مثال کے طور پر آپ گھر نہیں پہنچے ہیں یا آپ کو کوئی مسئلہ پیش آ رہا ہے تو آپ اپنے اسی ایپلیکیشن کے ذریعے, موبائل ایپلیکیشن کے ذریعے اس کو ایک چھوٹا سا پیغام بھیج سکتے ہیں جو این ایف سی کے ذریعے ہو سکتا ہے, اور جو یعنی آج کل خصوصاً نئے موبائل فونز ہیں ان کے ذریعے ہو سکتا ہے, یا انفرا ریڈ اگر آپ کے موبائل فون میں ہے تو آپ اس کو پیغام بھیج سکتے ہیں, وہ نیچے آئے گا اور کتاب آپ کو دے دے گا. بہت ہی اہم چیز ہے اس لحاظ سے کہ آج کل کے دور میں خصوصاً کتابیں بہت زیادہ مہنگی بھی ہو گئی ہیں, تو کرایہ دینے کے لیے کتاب ایک دوسرے کو یا ایک دوسرے کو قرض دینے کے لیے بہت مفید ہے. یہ یاد رہے کہ آسٹریلیا وہ پہلا ملک ہے جس نے غیر یعنی کہہ سکتے ہیں کہ فوجی چیزوں کے لیے اجازت دے دی ہے کہ ڈرون کا استعمال ہو سکتا ہے شہروں میں بھی. اور اس طرح کے ڈرون ویسے وہ زیادہ اس میں فوجی استعمال کوئی اور ہو بھی نہیں سکتا, کسی کو مار وار بھی نہیں سکتے, لیکن اگر ایک اور آئیڈیا ہے کہ اگر کسی کا پیچھا کرنا چاہیں تو اس بہت ہی زبردست چیز ہے. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. آج کل کی زندگی واقعی بہت زیادہ مشکل ہو گئی ہے, اس میں آدمی یعنی آپریشن ابھی دو دن پہلے ہوا ہے اور تیسرے دن اس کو یا آفس جانا ہے یا اسکول جانا ہے, اور بلکہ تیسرے دن یہ بھی ہوتا ہے کہ آپ کو ہر حال میں آنا ہے. اور پہلے بلکہ بعض ممالک میں یہ ہو گیا ہے کہ میں نے سنا ہے بعض اسکولوں میں, ویسے ہر ملک میں یہ ہندوستان کا میں نے سنا تھا کہ آپ کو پہلے لا کے بچے کو دکھانا ہے کہ واقعی وہ بیمار ہے یا نہیں, پھر جا کے آپ کو اگر آپ کو ڈاکٹر کے پاس لے جانا ہے پھر لے جائیں, ورنہ جو ہے وہاں پر آپ کا ایبسنس بھی لگ سکتا ہے اور مسائل بھی پیش آ سکتے ہیں بچے کو. تو ایک جو مسئلہ ہے وہ یہ ہے کہ جب بچے بیمار ہو جاتے ہیں یا بڑے بھی, اس میں یہ رہتا ہے کہ ان کا کیسے خیال رکھا جائے. ہم لوگ زیادہ تر تو دیکھ لیتے ہیں وہ جو نقاہت کا جو پیریڈ ہوتا ہے وہ بہت زیادہ اہم ہوتا ہے کہ بچہ جو ہے ریکور کرے, یا جو بھی یعنی جو بھی بیمار ہو وہ ریکور کرے, اس کو مسائل پیش آ سکتے ہیں اگر صحیح طور سے اس تک انرجی نہیں پہنچی. کہا جاتا ہے خصوصاً بچوں میں کہ زیادہ سے زیادہ کوشش کریں کہ گوشت جس میں چربی کم ہو وہ استعمال کروائیں, اور مثال کے طور پر جیسے پھیپھڑا ہے یہ سب ہے مثلا بکرے کا ہے یہ سب, تو وہ استعمال کروائیں تاکہ زیادہ سے زیادہ طاقت آئے. اس میں آئرن کی بھی بہت فراوانی سے یعنی اس میں مقدار ہوتی ہے اور بہت جلدی سے ریکور کر سکتا ہے. کوشش کریں کہ روٹی اور چاول جیسے مختلف جیسے فائبرز ہوتے ہیں ان کا کم سے کم استعمال کیا جائے, کیونکہ معدہ جو ہوتا ہے وہ اس کا عادی نہیں ہوتا ہے, تھوڑے دن کے اندر بہت ہی کمزور ہو جاتا ہے پورا نظام انہضام. خصوصاً اگر خدا نخواستہ کوئی آپریشن یہ سب یعنی آپریشن سے آپ نکلے ہیں تو بہت مسائل آپ کو پیش آ سکتے ہیں اگر آپ نے دباؤ ڈال دیا اپنے نظام انہضام پر. تیسری اور کہا جاتا ہے کہ کوشش کریں کہ مچھلی اور یہ سب ان کا بھی استعمال کریں, کیونکہ اومیگا 3 اور اومیگا 6 اس میں موجود ہے جو یعنی پورے بدن کو پھر سے اپنے روٹین پہ واپس لانے کے لیے بہت اہم اس کا کردار ثابت ہو سکتا ہے. اور دیکھا گیا ہے کہ جو لوگ مچھلی کا استعمال کرتے ہیں وہ لوگ بنسبت ان کے جو نہیں کرتے 3 گنا زیادہ ان کے یعنی زخم بھرنے میں فائدہ ملتا ہے. تیسری چیز جو کہی جاتی ہے اس سلسلے میں کوشش کر رہا ہوں ادھر لاؤں, وہ وائٹامن سی کا استعمال ہے. وائٹامن سی جو ہے وہ کافی حد تک اس لحاظ سے مؤثر ثابت ہو سکتا ہے کہ زخم بھرنے میں یا جو مختلف کمپلیکیشنز زخم میں ہو سکتی ہیں اس کو دور کرنے میں مؤثر کردار اس کا ثابت ہو سکتا ہے. اور اس کے علاوہ کوشش کریں کہ میں بھی کوشش کر رہا ہوں آپ بھی کوشش کریے, تو اس میں چلیں بعد میں اس کو ہم دکھا دیں گے آپ کو. یہ ہے کہ فاسٹ فوڈ بالکل استعمال نہ کریں, اس میں یہ مختلف قسم کے جو چپس ہوتی ہیں یا فرائیڈ کہہ سکتے ہیں فرینچ فرائز جو ہوتے ہیں وہ سب استعمال کرنا بالکل ختم کر دیں جب تک آپ کا معدہ اور آپ کا بدن پورے طور سے اپنے نارمل روٹین پر واپس نہ آ جائیں. تو یہ آپ اگر اپنا خیال نہیں رکھیں گے یقیناً اور کمپلیکیشن ساتھ میں ہو جائیں گے یا آپ کا بدن کمزور رہ جائے گا. چلتے ہیں رباب بہن کے پاس.
جی بہت شکریہ حسن, بہت زبردست اور بہت اہم نکات آپ نے ان کی طرف اشارہ کیا. جی ڈاکٹر صاحبہ, ہم بات وہی کر رہے تھے کمپٹیشن کے بارے میں. گھر میں تو آپ نے بولا کہ نہیں, کہ اس طرح نہیں ہونا چاہیے, لیکن آپ کچھ بھی کریں, ہم اسکول جاتے ہیں تو یہ ہوتا ہے کہ فلاں بچے نے اتنے مارکس لیے تو ٹیچرز وہ دوسرے بچے کو بہت نگلیکٹ کرتی ہے یا اس کو ڈانٹ ڈپٹ بہت ہوتی ہے کہ آپ ویک ہیں. اس طرح ٹیچرز کا یا ہمارے اساتذہ کا اس کمپٹیشن کے اندر کردار کتنا اہم ہے یا نہیں کرنا چاہیے ان کو, آپ اس بارے میں کیا بولیں گے؟
اصل میں یہ ہے کہ بچہ اس چیز کو لیتا کس طرح ہے. ایک دفعہ کہنے سے آپ کو بچے کا ریئیکشن معلوم ہو جاتا ہے کہ وہ اس بات کے بعد کیا ریئیکٹ کر رہے ہیں. ہاں بچے बच्चे को अगर असाज़ा निगलेक्ट कर देंगे, उनको इतना नहीं उनको लेंगे कि ये तो पढ़ाई में है ही, चलो नालायक, वो चीज़ तो बच्चे पे एक मनफी असर देगी कि बच्चे को तवज्जो नहीं मिल रही है जो जैसे कि बाकी बच्चों को मिल रही है. तो ये चीज़ तो नुकसानदेह है बच्चे के लिए. लेकिन अगर ये है कि बच्चा उस चीज़ से कुछ अच्छा सबक हासिल करेगा कि अच्छा उस आज मेरी फलां बच्चे के सामने थोड़ी बेइज्जती होगी है या ये, तो वो उस चीज़ को अगर पॉजिटिव लेगा तो ये चीज़ फिर उसके लिए फ़ायदा
नहीं. जितना देखा गया है कि टीचर्स अक्सर, जो हम खुद भी स्कूल वगैरह में थे, अक्सर टीचर्स नेगेटिव तरीके से, मनफी तरीके से बच्चे को डांट किए कि आप तो हैं ही ऐसे, आप तो हैं ही नालायक, आप कुछ नहीं कर सकते, हमेशा ये होता है. तो उसका जो असर है बच्चे पे, या यानी ये आपके ख्याल में गलत है ये करना या नहीं करना चाहिए इस तरह?
वैसे तो डांट डपट और ये भी ज़रूरी है, ये भी बच्चे की तरबियत का हिस्सा है. अच्छा. ये नहीं कि बच्चे को बिल्कुल ही आप इतना प्यार दो कि तलाक प्यार दो कि, लेकिन मैंने बताया कि हर चीज़ में एक म्याना रवि रखें, एक बराबरी रखें. आज एक दिन बच्चे को डांटा है तो अगले दिन बच्चे को प्यार से समझाएं.
अच्छा.
और बल्कि पहले ये कह लें कि बच्चे को पहले प्यार से समझाएं, अगर एक दफ़ा प्यार के बाद वो नहीं समझता, दो दफ़ा प्यार के बाद नहीं समझता, तो फिर थोड़ी सख्ती करें.
अच्छा.
बच्चे का रवैया देखें कि वो किस तरीके से उस बात को ले रहा है, पॉजिटिव ले रहा है या नेगेटिव ले रहा है. तो ये आप देखें, खुद जज करें कि कैसा है. असल में ये करना बहुत मुश्किल है क्योंकि हम लोगों के यहाँ फैमिलीज में बच्चे जो हैं चार चार पांच पांच होते हैं. माँ बाप के लिए भी बड़ा ये एक मसला है कि पांच बच्चों को खाने का वो करें, उनकी तरबियत का करें, एजुकेशन का करें. इसलिए अब जितने भी डेवलप्ड कंट्रीज हैं उनमें ये है कि एजुकेशन फ्री है, स्कूलिंग सब बच्चों के लिए एक जैसी है, बच्चों में एक बराबरी है. तो उससे बच्चों को उनकी अच्छी नशोनुमा होती है, अच्छी तरबियत होती है. लेकिन अगर हम लोगों का की सिस्टम में आए तो इतने बच्चे फिर इनके साथ सब बच्चों को टाइम देना एक बहुत मुश्किल काम है. तभी तो कहते हैं कि बच्चों में थोड़ा गैप रखे ताकि एक बच्चा थोड़ा समझदार हो जाए तो फिर दूसरे
की तरफ तवज्जो दे सके.
जी बिल्कुल, क्योंकि ये चीज़ ज़रूरी है क्योंकि बच्चे ने कल को माशरे का हिस्सा बनना है.
जी डॉक्टर साहब, बहुत बहुत शुक्रिया, बहुत बेहतरीन गुफ्तगू रही आपके साथ, बहुत बहुत शुक्रिया.
मैं भी शुक्रिया अदा करता हूँ डॉक्टर अनम ज़हरा, जो आपने हम लोगों को ज्वाइन किया इस प्रोग्राम में. एक चीज़ मैं बताना ज़रूरी समझता हूँ, वो ये है कि अगर देखा जाए आजकल के बच्चे ज़्यादा ज़हीन होते हैं. उसकी वजह ये है कि एक ज़माने में वैसे ये था के बच्चों को स्कूलों में मारा जाता था, तो वो जो है शायद उनके ये वही यानी जहन पर असर डालता था. आजकल ये रुझान काफ़ी तब्दील हो गया है, खुसूसन जैसा कि कहा कि पेशरफ्ता ममालिक में, तो उसमें जो है जहीन बच्चे ज़्यादा पैदा हो रहे हैं. अब उस जहानत को कैसे यानी एक सही रास्ते पर लगाया जाए वो दूसरा मसला है, इंशाल्लाह उस पर भी हम लोग गुफ्तगू करेंगे क्योंकि बहुत अहम मसला है. चलते हैं, एक ब्रेक लेते हैं, आप एक मौसीकी सुनिए, उसके बाद आपकी खिदमत में हाजिर होंगे. फिर से खुश आमदीद कहता हूँ आपको प्रोग्राम सुबह ज़िंदगी में. हमारे साथी बता रहे हैं कि टेलीफोन लाइन से हमारे एक बहुत ही अजीज़ नाजरीन में से किसी से रब्ता हो गया है, तो उनकी खिदमत में सलाम अर्ज़ करता हूँ. कुर्सी मिल जाए पहले में तो
जी.
हेलो, वालेकुम अस्सलाम, कैसे हैं आप?
जनाब मैं ठीक ठाक हूँ, खैरियत से हूँ.
अच्छा, एजाज हुसैन साहब कैसे हैं आप? खैरियत से हैं?
जी जी जी,
इतवार की सुबह को उठ के हमारा प्रोग्राम देख रहे हैं, वाकई यानी मैं अपने आप को मुबारकबाद पेश करता हूँ.
आप लोगों को और आपके चैनल के देखने वाले तमाम नाजरीन को ईद उल अज़हा जो गुजर चुकी है उसकी भी मुबारकबाद पेश करता हूँ, और आने वाली खसूसी जो है ईद गदीर, ईद मुबारक, इसकी खुशियों के लिए भी आप सबको शामिल करता हूँ दुआओं के साथ.
बहुत बहुत शुक्रिया, इंशाल्लाह कि आपके लिए भी ये आयात बहुत ही मुबारक साबित हो. और रुबाब बहन ये हमारे बहुत ही अजीज नाजरीन में से,
इनका तो मुझे पता है फेसबुक पे इनके कमेंट्स की, तो हमेशा बहुत बहुत शुक्रिया, आप हमें इतने कमेंट्स करते हैं, आप हमें कॉल करते हैं इतवार की सुबह को, हसन भाई ने जिस तरह कहा बहुत बहुत शुक्रिया.
अच्छा, हम लोग का हफ्ते का मौजू चल रहा है,
तो डॉक्टर साहब चली गई, एक बात बता रही थी बच्चों की तरबियत के हवाले, जैसे आप कह रहे थे 7 साल तक बच्चों को कुछ नहीं कहना चाहिए.
जी जी,
वो मेरा बच्चा जो छोटा था 7 साल तक मैंने उसको कुछ भी नहीं कहा, तो वो बड़ा खुश भाई के बाप को बड़ा प्यार करते प्यारों परवरिश के साथ, जब 7 साल से वो कुछ बड़ा हुआ कुछ गलत काम किया प्यार सिंह जी, तो मैंने उसको सरवरिश की, नहीं माना तो जैसे डॉक्टर साहब कह रही थी थोड़ा उसके साथ सख्ती करें, तो मैंने उसको सख्ती की, थोड़ा हाथ लगाया, चवाट लगाया हल्का सा, तो वो कहता है वो भरमबाज बच्चे पे हाथ उठाता है अपने बराबर से हाथ उठा तो पता चलेगा.
तो उसमें बहरहाल एजाज हुसैन साहब तरबियती मुख्तलिफ जो हम लोग के यानी जो उसूल होते हैं वो अलग होते हैं, उसके सिलसिले में इंशाल्लाह आपको ज्यादा महारत हासिल होगी। लेकिन
उन्होंने कुछ ज्यादा ही बादशाही जिंदगी की है,
कुछ ज्यादा बादशाहत लंबी हो गई काफी।
एक और चीज ये होती है कि हमारे साथ कहते थे तीन जगह इंसान ना वो अपने चेहरे बदलता है ना, एक बच्चे के सामने यानी बच्चा बन जाता है, और एक आईटी के सामने अपने आप को बंदर बना लेता है, और एक अपनी महबूबा के सामने अपने आप को पोस्ट करता है।
जी यकीनन एजाज हुसैन साहब, एक चीज मैं पूछना चाह रहा था इस हफ्ते के मौजू के हवाले से आपसे, जो हम लोग का चल रहा है कि देखा देखी में हम लोग बहुत कुछ गड़बड़ कर जाते हैं, इसके बारे में आपका क्या ख्याल है?
देखिए असल में हम लोग हैं माजियत के शिकार ना, हम अपनी जो सही तरबियत जो होनी चाहिए उसके हिसाब से देखा देखी जो है वो सही नहीं है, असूली जिंदगी अपनानी चाहिए। जो कानून जिंदगी के हैं वो अपनाए। अब वो हमारे उर्दू में कहावत है, कौवा चला हाथ की चाल अपनी चाल भूल गया।
जी बिल्कुल,
हम जनाब दूसरों को देख के उसकी पैरवी करें, दूसरों की पैरवी नहीं है। असल चीज ये है कि जिंदगी में इस्लामी माशरती असूल है, तरबियती अमूर है, हर चीज की एक डिफिनेशन बयान की गई है इस्लाम में, आप उसके मुताबिक चले तो जिंदगी में आपकी तरबियत में भी, आपकी जिंदगी में भी, बच्चों में भी, खानगी अमूर में भी, जो इस्लामी मसाइल है उनके साथ चले आप देखा देखी चलेंगे तो आपकी जिंदगी कभी भी बेहतरीन नहीं हो पाएगी, क्योंकि हर आदमी के मसाइल अलग अलग होते हैं।
यकीनन बहुत बहुत शुक्रिया,
अलग होती है।
एजाज हुसैन साहब आपका शुक्रिया अदा करता हूँ, हम लोगों के पास वक्त नहीं है बिल्कुल, और बहरहाल आपने बहुत ही एक दो नुकात जो आपने बताए बहुत ही अहम बताए इस सिलसिले में, हुसैन देखा देगी इस सिलसिले में
आदमी अपनी चाल भूल जाता है।
यकीनन बिल्कुल, तो मैं शुक्रिया अदा करता हूँ, इंशाल्लाह अगले प्रोग्रामों में भी यानी आप हम लोगों का प्रोग्राम देखते रहिएगा और इंशाल्लाह आपसे रब्ता होता रहेगा।
तो नाज़रीन शुक्रिया आप लोगों ने मुझे टाइम दिया,
बहुत बहुत शुक्रिया। नाज़रीन चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। आप देख रहे हैं प्रोग्राम सुबह ज़िंदगी, और इस वक्त तेहरान के वक्त के मुताबिक 7:19 हो रहे हैं, और मौलाना सैयद गज़म्फर फ़ायज़ी इस वक्त हम लोगों के साथ लाइन पर मौजूद हैं, तो मैं आपकी खिदमत में सलाम अर्ज़ करता हूँ मौलाना साहब।
अलैकुम अस्सलाम वरहमतुल्लाह जनाब,
एक तो मैं ईद की मुबारकबाद पेश करता हूँ, ईद उल अज़हा की भी और दरपेश ईद के हवाले से भी। मौलाना साहब हम लोग का मौजू चल रहा है इस हवाले से कि देखा देखी में हम लोग अपना नुकसान कर देते हैं, इसमें एक तो असर हम लोगों के यानी शख्सियत पर, हम लोगों की ज़हनियत पर पड़ता है, इसका क्या बुरा असर मुआशरे पर हमारे पड़ सकता है?
देखें ये देखा देखी और ये जो रकाबत है, रकाबत का ये जो मुश्किल है आपस में, ये एक ऐसा गुनाह है कि जो अक्सर जो है ना आपस में फामील और अपने जो रिश्तेदार और बहन भाइयों और अतराफ के लोगों और हमसायों के दरमियान होता है, ये गुनाह मिसरन जो लोग आपस में इर्तिबात नहीं रखते उनके दरमियान ये गुनाह नहीं पाया जाता। और इस गुनाह की जो बुनियाद है वो ये है कि इंसान अपने आप को दूसरों से बरतर दिखाना चाहता है कि मैं जो है ना मैं तुमसे बालातर हूँ और मेरा जो है वो चंदर तुम्हारे से ऊपर ऊँचा है, और वो ये इस बात को साबित करने के लिए फिर अपने आप को यानी मुख्तलिफ उलझनों में मुब्तला करते हैं। मिसरन दूसरे की दूसरे ने आज मोटरसाइकिल ली है उनकी जाए तो ये कहेगा कि मैं तो गाड़ी लूँगा, तो दूसरे ने मिसरन ने एक छोटे मॉडल की गाड़ी लिया तो ये कहेगा कि मैं तो उसे 12 मॉडल की गाड़ी लूँगा, और ये बला जो है मखसूस औरतें और खानवादों में ये ज़्यादा पाई जाती है कि ये उनके नाकिस नकली की वजह से वो इस तरह से कोशिश करते हैं कि दूसरों से लिबास में भी तज़ाहुर अच्छा लिबास में और अपने जो है ना हर चीज़ में वो अपने आप को दूसरों से बालातर दिखाना चाहते हैं, लिहाजा हत्ता शोहरों को भी मजबूर करते हैं, बहन भाइयों को मजबूर करते हैं कि देखो हमारे तुम्हारे भाई के पास ऐसी गाड़ी है तो तुम्हारे पास उससे बालातर गाड़ी होनी चाहिए। हालांकि इस्लाम ने یہ ایک خبیث جو صفت اسلام نے ہے لوگوں میں جو پائی جاتی ہیں, اسلام نے اس کو ایک بڑا اچھا راستہ دیا کہ تم لوگ جہاں اگر ایک دوسرے سے آگے بڑھنا ہے تو فاستبقوا الخیرات, دوسروں سے آگے بڑھو, تو نیکی میں آگے بڑھو, نہ کہ جانا وہ گاڑیوں کے ماڈل میں اور موٹر سائیکلوں کے ماڈل میں اور گھر کے اندر جو موبائل اور اس قسم کی چیزیں اس میں آگے نہیں بڑھو, بلکہ یہ اس طرح سے تم آگے بڑھو کہ اس کا اخلاق مثلا اس کے عمل کم تر میں اس میں عمل میں آگے بڑھوں, اس کے خیرات کم تر میں خیرات میں آگے بڑھوں, میں اخلاص میں آگے بڑھوں. تو اسلام نے اس کو ایک اچھی مثبت جہت دی ہے, اگر وہ خیر خواہی کرتا ہے تو میں دوسروں کی میں اس سے زیادہ خیر خواہی کروں, ہاں اگر حاتم جو ہے وہ اتنی سخاوت کرتا تو میں اس میں بھی اس سے آگے بڑھ کے جو سخاوت کروں, تو اسلام نے اس کو ایک اچھی جہت دی ہے. لیکن لوگ جو ہے نا وہ شیطان کے وسوسوں میں آ کر یہی جو ہے نا ان کی چیزوں میں اپنے آپ کو مشغول رکھتے ہیں اور اپنی جان کا بھی ضرر کرتے ہیں, مال کا بھی ضرر کرتے ہیں, اور پھر اس کے بعد جو آخر میں یہ جو ہے نا وہ جز حسرت اور ندامت کے, کیونکہ دنیا کی جو مال ہے اس میں کتنا بھی انسان آگے بڑھے گا تو یہ وہ یہ سمندر کے پانی کی طرح ہے, جتنا بھی انسان پیتا ہے اس کی پیاس بڑھتی ہے, کبھی پیاس نہیں ہے.
بہت بہت شکریہ مولانا صاحب, انشاءاللہ اگلے پروگراموں میں اس حوالے سے ہم لوگ آپ سے رابطے میں رہیں گے. بہت بہت شکریہ, انشاءاللہ ہم لوگ انشاءاللہ اگلے پروگراموں میں بھی مولانا صاحب کی خدمت میں رہیں گے. اور ایک جو اہم سوال ہے, ایک بہت ہی باریک سا بارڈر ہے, بہت نازک بارڈر ہے, حسد اور یہی دیکھا دیکھی کے بیچ
تقریباً
ایک دوسرے سے مختلف بھی ہیں, بہت قریب بھی ہیں,
لیکن جڑے ہوئے
ہیں یقیناً, لیکن آپس میں کچھ فرق ہے. اس کے بارے میں میں یقیناً پوچھنا چاہوں گا اگلے پروگراموں میں. تو کل کا موضوع میں آپ کو بتاتا چلوں کہ ناک کی ہڈی کا ٹیڑھا ہونا, میرا خواتین جو ہے وہ زیادہ اس پروگرام کو دیکھیں,
خواتین ابھی سن رہی ہیں تو آپ کے جو بھی سوالات ہوں, جی
کیونکہ مردوں میں یہ رہتا ہے کہ ناک جتنی بھی ٹیڑھی ہو ہم خوبصورت ہیں, اس میں کوئی
مرد بھی ایسے ہوگا اس طرح نہ بولے, مرد بھی آج کل کے بڑے بھائی اپنے بارے میں
وہ شخصیت ہم لوگ کی ایسی ہوتی ہے نا, تو بہت اچھی ہوتی ہے. تو لہٰذا کل کا پروگرام آپ لوگ ضرور دیکھیے گا,
ڈاکٹر
فہد ہم لوگ کے ساتھ ہوں گے, انشاءاللہ وہ اس مسئلے کے بارے میں گفتگو کریں گے. ہم لوگ کا ہفتے کا موضوع جو چل رہا ہے وہ آپ کی پیش خدمت ہے, یعنی دیکھا دیکھی, اور اس سلسلے میں جو ہم لوگ مقابلہ کرتے ہیں منفی مقابلہ ہوتا ہے, ایک ہوتا ہے کہ اچھائی کے لیے مقابلہ ہوتا ہے, نیکی میں نہیں ہوتا یہ بلکہ منفی طریقے سے ہوتا ہے. اس حوالے سے آپ کے بھی ہم خیالات کے منتظر رہیں گے. وقت ہم لوگوں کے پاس بالکل ختم ہو گیا ہے, اگلے پروگرام تک کے لیے ہمیں اجازت دیجیے. خدا حافظ.